یا علی مدد، الوائز رائے ابو علی مشنری، وائز نمبر
622 of June 2001, my wife in Darhana, Nairobi, Kenya. Bula bhai shahagara bula gurnar ka mera dekhe nahi ji. Mulan Hazir Imam salawat padho momino Allah sallallahu alaihi wa sallam karani nahi na hari ghar bula. کرنی کا مطلب ہے کہ ہمارے اوپر جو رسپانسبلٹیز ہیں دھرم کے، مذہب کے، جو ہمیں حکم ہے، جب ہم وہ پورے نہیں کرتے تو پسر دین کا کہنا ایسا ہے کہ وہ آدمی کو گورنر، امام اور پیر کی ملاقات نہیں ہوتی. یہ اشارہ ہے ایمان خراب ہونے کا. کرنی نہینا ہری گھر بھولا، خدا کا رستہ بھول گیا کیونکہ اس کے اعمال ایسے تھے کہ اس کو وہ چیزیں نہیں سوجی کہ جو سوجنی چاہیے. یہاں کرنی سے مطلب بہت سی چیزیں ہیں، جیسا کہ ہمارے نیک اعمال ہیں اور جیسا کہ ہمارے مذہب کے اندر جو ہمارے اوپر فرض ہیں، جماعت خانے ہر روزانہ یہ ہمارے اوپر فرض ہے، دعا پڑھنا تین وقت کی ہمارے اوپر فرض ہے، جماعت خانے کے اندر جو گنان بولے جاتے ہیں ان کا سننا فرض ہے، فرمانوں کا سننا فرض ہے. ہم اس لیے اپنا گھر بار چھوڑ کے جماعت خانے آتے ہیں کہ ہم کو امام کے فرمانوں کا پتہ لگے، پیروں نے جو ہمیں ہدایت کیا اس کا پتہ لگے، اور ہمارے مذہب کے اندر جو یہ ریت رسم رواج جو رائٹس ریچولز ہیں ان کے پیچھے بہت بڑی حقیقت ہے. دیندارو، مولانا حضر امام نے ایک دفعہ 1964 کے اندر بامبے کی اسماعیلی ایسوسی ایشن کو ایک تعلیقہ بھیجا. بامبے ایسوسی ایشن نے سارے ہندوستان کے مشنریوں کو، طریقہ کے جو چیئرمین تھے ان کو بلا کے ایک بہت بڑی کانفرنس بلائی، امام کو لکھا گیا اور امام نے اس کی اوپننگ کے وقت تعلیقہ بھیجا. مجھے سارا تعلیق کا زبان پہ یاد نہیں ہے، لیکن مولا فرمایا کہ تم یہ ڈیلیبریشنز کر رہے ہو اپنے مذہب کی، جتنی بھی رسمیں ہیں، رسپانسبلٹیز ہیں، ہمارے اوپر فرائض ہیں، ان سب کو، لیکن میں تمہیں اس بات کی یاد ہی دلاتا ہوں کہ ہمارے مذہب کی جو کچھ بھی ریت رسم ہیں وہ سینکڑوں سال سے چلی آتی ہیں. یہ سمجھ کے کہ ان کی کوئی سگنیفیکینس نہیں ہے، یہ سمجھ کے کہ آج ان کی کوئی ضرورت نہیں ہے، تم ان کو نکال ڈالو، تو یہ بات برابر نہیں. ان چیزوں کے اندر بہت سی سگنیفیکینس ہے، اور یہ تم کیا سمجھنا کہ یوں ہی فضول چیزیں ہیں. کئی لوگ ایسی بہت سی باتیں کرتے ہیں. میں نے ایک سیریز بنائی تھی تین وازوں کی، اور اپنے مذہب کی جتنی بھی کریا ہمارے جماعت خانے میں ہوتی ہیں میں ان سب کے اوپر میں نے خلاصہ کیا. آج میں آپ کو تھوڑی سی چیزیں بولوں گا. پہلی چیز تو یہ کہتا ہوں، مجھے پتہ لگا ہے کہ آپ نیکسٹ ویک شاید بیت الخیال کا ستارہ شروع ہو گئے. ستارہ ہم لوگ بخشوا لیتے ہیں، لیکن حقیقت یہ ہے کہ ستارہ ڈالنا چاہیے. کون سی چیز بخشی جاتی ہے وہ ہمیں سمجھنا چاہیے. میں نے کوئی مانتا مانی، میں آپ کو ایگزامپل دے رہا ہوں، کوئی میں نے منت مانی، بعد میں مجھے پتا لگا کہ میں یہ منت پوری نہیں کر سکتا، تو میں مکھی صاحب کے پاس جا کے ان کو کہوں کہ مکھی صاحب میری بھول ہو گئی ہے، میں نے یہ منت کی تھی لیکن میں اس کو پورا نہ کر سکا، اب آپ میرے کو یہ بوجھ معاف کر دو، بخش دو، تو یہ چیز بخشی جاتی ہے. لیکن جو چیز ہم کر سکتے ہیں، सात दिन सताड़े के हैं, एक तस्बीह निकालने से वो सताड़े का सवाब नहीं मिलता। हम लोग सताड़ा बख्शवा लेते हैं ये समझ के चलो भाई 5-10 शिलिंग के जो कुछ भी है इधर रकम देते हैं तो मुझे सारे सताड़े का सवाब मिलता है, ये नहीं है। मिन्नत मानते हैं और उस मिन्नत को मानने से पहले जानना चाहिए ये मिन्नत मैं कबूल कर सकूंगा, पूरा कर सकूंगा। मैं आपको एक मिसाल देता हूं, बहुत बरस की बात है, तकरीबन 80 बरस हुए, 20s की बात है ये, और इमाम सुल्तान मोहम्मद शाह दातार 1925 के अंदर जंजीबार गए थे, उस टाइम की ये बात करता हूं। कुछ औरतें बैठी थी, बातें चीते होती थी, एक औरत थी ना उसको बच्चा नहीं होता था, ये हकीकत बयान कर रहा हूं आपको, और जिस खानदान में ये बात बनी है उसी खानदान के आदमी ने मुझको ये बात सुनाई है। एक औरत को बच्चा नहीं होता था तो किसी ने उसको कहा कि तुम दुआ करो कोई मानता मानो, तो कहती मैंने बहुत मानताएं मानी, बहुत तस्बीहां निकाली लेकिन खुदा ने मेरी गोद नहीं भरी। कोई बड़ी बूढ़ी बैठी थी, उसने कहा बेटा मानता मानो, इसको जरा बुरा लगा, कहने लगी अम्मा मैं मानता मानने को तैयार हूं जो तुम कहो, मुझे खुदा बच्चा देवे मैं उसका गुं खाने को भी तैयार हूं। परवरदिगार ने इस बात को सुन लिया और उसको बच्चा हुआ। इसीलिए हमको हमारे पीरों ने कहा कि जोई ने विचारी ने बोल जो विराहक के चाल जो, अपना मुंह यूं ही ऐसा ही खोल के जो मन में आया बक दिया, खुदा ताला बाज दफा उस किसी चीज को पकड़ लेता है। खुदा ने उसको औलाद दी, अब क्या करे, मानता कैसी पूरी करे। मौलाना सुल्तान मोहम्मद शाह दातार के हुजूर में, हालांकि बच्चा काफी बड़ा हो गया था, अर्ज रखी और रो पड़ी, उसका हस्बैंड भी रो पड़ा, मौला के पांव में सिर रखा, मौला अब क्या करूं। काफी देर तक मौला चुप रहे, कोई जवाब नहीं दिया। मौला क्या कहे, अब सुनो। मौला फरमाया बेदसबंदी के घर का खा लो वो गुम खाने के बराबर है। ताजुब की चीज है, लगभग 80 वर्ष की बात है। ये कहने का मेरा मकसद ये है कि हम जो कुछ भी मिन्नत माने या अपने मुंह से जो निकाले सोच समझ के निकालना चाहिए। ऐसे बहुत सी मिसालें हैं कि इंसान ने मुंह से निकाल दिया और जब हो गया तो फिर हम कर नहीं सकते। हमारे पीरों ने, हमारे इमामों ने हमारे ऊपर रहमतें की हैं, हमारे मजहब के अंदर सैकड़ों साल से पीशमस के जमाने को 850 बरस हुए हैं, 850 बरस से ये सिलसिला जो हम लगा रहे हैं ना, ये हमारे पीरों ने हमको बताया। लेकिन दीनदारों ऐसा मत समझना कि हमारे जमात खाने की जो रस्में हैं ये हमारे पीरों ने ही बताई हैं। मौलाना हजर इमाम का एक फरमान है, हजर इमाम फरमान करते करते सब कहते हैं कि 1900 बरस से 1900 ईयर्स से हमारे मजहब की रीत रस्म चली आती है। अब ध्यान ये करना है, अस्तग़फ़िरुल्लाह, क्या मौला ने भूल की, 1900 बरस, इस्लाम तो 1400 साल हुए, ये मौला ने 1900 बरस क्या कह दिए। लेकिन इमाम कभी भूल नहीं करता। हमको इमाम की बातों की समझ नहीं आती वो और बात है, लेकिन एक बात याद रखो कि इमाम की कभी भी स्लिप ऑफ टंग नहीं होती। अगरचे वो इंसानी रूप में है लेकिन इंसान नहीं, वो अल्लाह का नूर है। किसी एक एसोसिएशन के ऑफिसरों ने بہت برسوں کے بعد مولا کے پاس یہ بات رکھی کہ خداوند آپ نے یہ 1900 برس کی بات کی ہے، چینج کر دو، کیا چاہیے؟ خداوند 1400 برس ہوئے، اچھا 1400 برس کر دو. اب جو امام کے منہ سے نکل گیا وہ مٹ سکتا ہے؟ چینج کر دیا گیا فرمانوں کے اندر، 1900 کی جگہ 1400 لکھ دیا، لیکن امام کے منہ سے جو نکل گیا اس کو واپس امام کے منہ میں ڈال سکتے ہیں؟ حقیقت کیا ہے کہ ہم ایسا سمجھتے ہیں ہمارا یہ مذہب علی نبی سے چلا؟ نہیں دیندارو، علی نبی سے نہیں چلا ہمارا یہ مذہب. تو پیر کہتے ہیں زمین نہیں تھی، آسمان نہیں تھا، چاند نہیں تھا، سورج نہیں تھا، ستارے نہیں تھے، تب سے ہمارا مذہب چلا آتا ہے. تو ہمارا مذہب ہے کیا کہ جو اتنے زمانے سے چلا آتا ہے؟ ہمارا مذہب ہے نور کی عبادت کرنا، اور اس کی عبادت کے جو طریقے ہم کو ہمارے پیروں نے مرشد نے بتائے ہیں اس پہ ہم عمل کرتے ہیں. اب امام کے 1900 برس کی میں آپ کو حقیقت بیان کروں. رسول اللہ کی نبوت سے پہلے جو لوگ تھے یا تو وہ آگ کی پوجا کرنے والے آتش پرست تھے، یا وہ لوگ کرسچن تھے، یا یہودی تھے، اور یا صحابین تھے. صحابین ان کو کہتے ہیں کہ جو ستاروں کی، سٹارز کی پوجا کرتے ہیں، جیسے کہ سورج. مگر ان کے اندر ایسا بھی ایک گروپ تھا، یعنی وہ آرگنائز گروپ نہیں تھا، الگ الگ ویکتیگت لوگ تھے کہ جو ایک خدا کو مانتے تھے اور اپنے طرز کو، اپنے رہنے سہنے کو، اپنے خیال کو صوفی طریقے پہ چلتے تھے، جھوٹ نہیں بولتے تھے، دغا فریب نہیں کرتے تھے، سمپل کپڑے پہنتے تھے، اچھے لوگ تھے، اور انتظار کرتے تھے کہ زمانہ نزدیک ہے کسی نبی کے آنے کا. اب یہ جو لوگ تھے نبی کے ٹائم میں، ان کے باپ دادا اسی خیال کے لوگ تھے. یہ چلتے چلتے حضرت عیسیٰ علیہ السلام کے زمانے تک پہنچتا ہے یہ سلسلہ، محمد رسول اللہ اور عیسیٰ علیہ السلام کے بیچ میں لگ بھگ 600 برس کا فرق ہے. اس وقت عیسیٰ علیہ السلام رسول تھے، لیکن ساتھ ساتھ یحییٰ نبی بھی تھے. یحییٰ نبی کو بائبل کے اندر جان دی بیپٹسٹ کہا گیا ہے. یہ جان دی بیپٹسٹ جو تھے، جنہوں نے حضرت عیسیٰ کو بیپٹائز کیا جارڈن ندی کے اندر، وہ نبی تھے، مگر عمر میں بڑے تھے حضرت عیسیٰ علیہ السلام سے. درجہ عیسیٰ علیہ السلام کا بڑا ہے کیونکہ رسول ہیں. ان کے زمانے میں اس وقت عیسیٰ علیہ السلام جو تھے وہ رسول ہونے کی وجہ سے شریعت کے مالک تھے. جو رسول ہوتا ہے وہ شریعت میں چینج کرتا ہے، نبی کو حق نہیں شریعت میں چینج کرنے کا. 124,000 نبی ہوئے لیکن رسول صرف 114 ہوئے، اور کتاب رسول پہ اترتی ہے. تو عیسیٰ علیہ السلام رسول تھے، حضرت یحییٰ اور عیسیٰ علیہ السلام مل کے ایک ایسی جگہ پہ رہے. آپ میں کچھ ایسے لوگ ہوں گے کہ کرسچن لوگ یا کرسچن پادری آپ کے جان پہچان والے ہیں، دوست ہیں. آپ کسی پادری کو پوچھو کہ عیسیٰ علیہ السلام 12 برس کی عمر کے بعد 30 برس کی عمر تک 18 سال کہاں تھے، پوچھو اس کو، وہ آپ کو کبھی جواب نہیں دے گا. لوگوں کو معلوم نہیں ہے اس بات کا. بلی گرام دار السلام میں آیا کچھ 40 برس پہلے، بڑا مشہور آدمی ہے، انٹرنیشنل فگر ہے. افریقہ ہوٹل میں میں اس کو ملنے گیا، اور ہماری باتوں چیتوں کے اندر جب میں نے اس کو یہ پوچھا کہ عیسیٰ علیہ السلام یہ 18 برس ان کی زندگی کے ملتے نہیں تو وہ کہاں تھے، تو کہتے ہیں ہمیں پتا نہیں ہے. ان کو پتا بھی ہوئے تو بھی شاید نہ بولے. عیسیٰ علیہ السلام एक ऐसे ग्रुप के साथ रहते थे बहुत दूर जंगलों पहाड़ों के अंदर, कि जहां वो लोग थे कि जिनको इंग्लिश के अंदर एसिन्स कहते हैं, एसिन्स एसिन्स ए ई डबल एस ई एन ई एस। आपको कभी पढ़ना है तो ये जो एनसाइक्लोपीडिया ब्रिटेनिका के अंदर इस टाइटल के नीचे देखो, चार पांच पेजेस इसके ऊपर लिखे हुए हैं। ये जो एसिन्स का ग्रुप था वो इस्माइली थे, उनका नाम इस्माइली नहीं था, लेकिन हम इस्माइली मजहब का जो तरीका है, आप ऊपर जाते रहो, ऊपर का मेरा मतलब के पास्ट में जाते रहो तो ये सिलसिला यहां तक पहुंचता है। हमारे मजहब की इस तरीके की तरह वो जमात खानों में, जमात खाने नाम नहीं थे, खाली मैं आपको समझाने के लिए कहता हूं, जिस तरह हम बैठते हैं इस तरह वो बैठते थे। फर्क सिर्फ यह है कि वो राउंड बैठते थे, हम लोग दीवारों के साथ मिलके चौरस बैठते हैं स्क्वेयर के अंदर। वो लोग सिंपल कपड़े पहनते थे, लंबे चौड़े पहनते थे, सफेद कपड़े पहनते थे, अपने हाथ की कमाई खाते थे, किसी की जॉब नहीं करते थे, खेती करते थे, मजदूरी करते थे, उसमें से दसवंध निकालते थे और अपने हाथ से पका के खाते थे, दूसरे का पका हुआ नहीं खाते थे। ऐसी बहुत सी उनकी आदतें थी कि जो सूफी तरीके से बहुत मिलती हुई हैं। वो कभी झूठ नहीं बोलते थे, कभी उन्होंने दगा फरेब नहीं किया, उनके जो कैरेक्टर था बहुत अच्छा कैरेक्टर था। आपके हाथ में ये इंसाइक्लोपीडिया ब्रिटेनिका आवे, आप जरूर पढ़ो, आपको बहुत सी चीजें उसमें से मिलेंगी। उन लोगों का जो सिलसिला हजरत ईसा अलैहिस्सलाम के जमाने से चला आता था, और ईसा अलैहिस्सलाम से लेके मोहम्मद रसूलुल्लाह तक कोई नबी नहीं आया, इसलिए वो बहुत कम हो गए, कमजोर हो गए, छिन भिन हो गए, लेकिन फिर भी वो रहे। ये वो लोग थे कि जब मोहम्मद रसूलुल्लाह ने अपनी नबूवत जाहिर की तो ये लोग भाग के आए, क्योंकि वो इंतजार कर रहे थे, और भाग के आए नबी करीम की बैत की। इनमें से एक बड़ा मशहूर आदमी है और वो है हजरत सुलेमान फारसी। वो इस ग्रुप के आदमी थे, नादी करते थे, जो कुछ वो पकाते थे अपनी खुराक के लिए उसमें से आधा हिस्सा वो इस जमात खाने में लेके आते थे मेहमानी के तौर पे, और ईसा अलैहिस्सलाम की हाजिरी में यहया नबी उनको वाजे किया करते थे, यहया नबी नादी किया करते थे। वो सिलसिला हमारा चला आता है, इमाम के मुंह से निकला के 1900 बरस से हमारी ट्रेडिशन शरी आती है। इमाम ने झूठ अस्तग़फ़िरुल्लाह कभी नहीं बोला, लेकिन न समझने की वजह से हमारे कुछ लीडरों ने जाके कह दिया खुदावन ये तो थोड़ी कहानी के मिस्टेक हो गई, मतलब समझ गया, अच्छा 1400 बरस कर दो। ये अगर पूछते कि या मौला ये तूने 1900 बरस कहे तो इसमें क्या भेद है, ऐसा पूछने तो इमाम बताता उनको, लेकिन वो ऐसा नहीं पूछे। उन्होंने ये सोचा कि इमाम ने भूल की है, हमारी बेइल्मी भी थी और बेईमानी भी थी। मैं आपको अरस ये कर रहा था, ये कहने के लिए आपको मैंने स्टोरी बनाई है। एक तो ये है कि मानता मानना बहुत सोच समझ के मानो, बल्कि मैं ये कहूंगा कभी भी मानता ना मानो, तस्बीहां निकालो, आजिज़ी करो, मानता मान के उसकी शर्त बन जाती है, या मौला तू ऐसा कर मैं ऐसा करूंगा, अल्लाह के साथ शर्त मत लगाओ, आजिज़ी करो, या मौला ये दुख आ गया है तू रहम कर। हाँ ये हो सकता है कि हम अपनी जमात के अंदर हमारी ट्रेडिशन के हिसाब से कुछ रकम डालो, कुछ रकम जिसको हम कहते हैं मुश्किल आसान की तस्वीर के पैसे डालो, कुछ भी आपकी खुशी में हो गए, एक शिलिंग डालो कि 100 शिलिंग डालो, लेकिन कुछ एक मिन्नत रकम, मिन्नत मानो नहीं लेकिन एक रकम मुश्किल आसान के तौर पे पाठ पे रख दो। ये भी जरूरत नहीं कि आप मुखी कामड़ी को या मुखियानी कामड़ियानी को कहो कि ये मेरी मानता या ऐसा है, आप मन में कहो वो सुनता है, उसका बढ़ावा निकालो और फिर इबादत करो, तस्बीह निकालो, तस्बीहां निकालो। मौलाना सुल्तान मुर्शिद अत्तार اور پھر علی شاہ ماں باپ کے ایسے بہت سے فرمان ہیں کہ ہم کو انہوں نے یہ رستے بتائے ہیں. ایک فرمان مولانا سلطان محمد شاہ کا ہے کہ اگر تمہیں کوئی مشکل مصیبت آوے تو میری جنگ بار کی پہلی مسافری کے فرمان پڑھو, 1899 کے فرمان. اور یہ فرمان کلام امام مبین میں چھپا ہوا بھی ہے کہ جب تمہارے اوپر کوئی تکلیف آوے, کوئی غم آوے, کوئی دکھ آوے تو میری پہلی مسافری زنجبار کی جو ہے نا وہ فرمان تم پڑھو. 8-10 پیجز ہیں, آدھا پیج ایک پیج پڑھو, نیچے زمین پہ بیٹھ کے پڑھو, صوفہ اور کرسی پہ نہیں, عبادت کے طریقے سے پیر شاہ کی یا علی کی تسبیح نکالو, سجدہ کرو, مولا سے مانگو یا مولا تیرا فرمان ہے, زنجبار کی مسافری کے فرمان پڑے ہیں, اس کی برکت سے, تیرے فرمان کی برکت سے میری مشکل دور کرتے ہیں. کمڑیا حاجی, حاجی نظر علی, حسن علی شاہ ماں باپ, علی شاہ ماں باپ, سلطان محمد شاہ ماں باپ, تین اماموں کی اس نے خدمت کی پرسنل رہے. ایک دفعہ 20-22 برس کا اس کا لڑکا گزر گیا. ایک ہی لڑکا تھا, ماں کو کتنا دکھ ہوا ہوگا. حاجی کمڑیا کی عورت غم سے ندھال ہو گئی, بیمار بیمار رہنے لگی. سلطان محمد شاہ نے پوچھا, زن کمڑیا کیسی ہے, یعنی کمڑیا تیری وائف کیسی ہے؟ تو کہتا ہے, خداوند تیرے کو سب روشن ہے. صاحب گھر گئے اس کو ملنے کے لیے. جب اس کو پتا لگا کہ مولا گھر پہ آئے ہیں, اٹھی پچھڑی لے کے مولا کے پاؤں پڑی, بہت روئی. کسی مولا دل میں سے غم دور نہیں ہوتا. مولا فرمایا, زن کمڑیا, کمڑیا کی بیوی, انت اکھاڑا پڑھو, انت اکھاڑا پڑھو. اس نے انت اکھاڑا شروع کیا اور خدا نے اس کے اوپر رحم کی, غم دور ہو گیا. امام سلطان محمد شاہ کے اور بھی اس قسم کے فرمان ہیں, جیسے کہ تمہیں کوئی آرزو ہو جو پوری نہیں ہوتی تو دو تسبیحاں صلوات کی صبح کی دعا کے بعد پڑھو اور سجدے میں مانگو. مولا فرمایا, جو مانگو گے ملے گا. اور ایسی بھی حقیقت ہے, میری آوازوں میں اس قسم کے بہت سے قصے ہیں جو آج میں سب بیان نہیں کر سکتا. حسن علی شاہ ماں باپ, ان تمام اماموں نے, ہمارے پیروں نے ہمیں بہت سے رستے بتائے ہیں. اس لیے میری عرض کیا ہے کہ اپنے مذہب کو سمجھو اور اپنے مذہب سے فائدہ اٹھاؤ. ہمارے مذہب میں بہت سے تیر کمان ہیں دشمنوں کو مارنے کے لیے. یہاں میرا دشمن کا مطلب بلائیں آفتیں دور ہو جائیں. ہمارے مذہب میں یہ طریقے ہیں. ان میں سے ایک طریقہ ستاڑا ہے. ستاڑا لاسٹ چیز ہے, اینڈ آف روڈ ہو گیا. مانگتے 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 مراد پوری نہیں ہوتی. اب کوئی بہت بڑی پاورفل چیز چاہیے تو وہ ستاڑا ہے. امام نے جماعت کے اندر برس کے دو ستاڑے بنائے ہیں کہ برس میں دو ستاڑے جماعت کے بنائے جائیں. اور پہلے 12 ستاڑے تھے بیت الخیال کے, 12 ہر مہینے ایک ستاڑا ہوتا تھا. لیکن اس میں بات یہ تھی کہ مولا نے فرمایا, 7 ستاڑے عورتیں ڈالیں, 5 ستاڑے مرد ڈالیں. اس زمانے کے اندر زنجبار کے اندر پرٹیکولرلی اور دوسری جگہ بھی عورتوں کی جو بیٹھک ہوتی تھی وہ الگ ہوتی تھی, روم ہی جدا ہوتا تھا. عورتیں ادھر اپنا کام کرتی تھی, مرد اپنا کام ادھر کرتے تھے. تو دونوں الگ الگ جماعتیں ہونے کی وجہ سے امام کا یہ فرمان تھا. پھر جب ایسا موقع آ گیا 1925 کے بعد, امام نے فرمایا کہ تم ابھی ایک ہی جگہ بیٹھ کے عبادت کیا کرو. تو زنجبار کے اندر 1925 سے یہ ہم عورتیں مرد ساتھ بیٹھ کے ہم لوگ اپنی عبادت کرتے ہیں. عورتوں کا سیکشن الگ ہے, مردوں کا سیکشن الگ ہے, یہ اسلام کی ریت کے حساب سے ہے. تو امام نے 12 کے 5 ستاڑے بنا دیے. جو عورتوں کے ساتھ تھے اس کو ابولش کر دیا, اور مردوں کے جو 5 تھے وہ سب مل کے 5 ستاڑے ہوتے تھے. حضرت امام کے زمانے تک 5 ستاڑے رہے. لیکن پھر میں واپس کہتا ہوں کہ لیڈروں نے مل کے مولا کو عرض کی, خدا 5 ذرا زیادہ ہوتے ہیں, बोला कि अच्छा चार बना डालो। तभी चार सताड़े सुबह के हुए, दो सताड़े शाम को सारी जमात के हैं। सताड़ा क्या है? अलीशा माँ बाप के फरमान से सुनाता हूं। सताड़ा अलीशा माँ बाप फरमाया, ऐसी ताकत है उसमें कि हिमालय पहाड़ को तुम बोलो सताड़ा डाल के इधर आ, तो हिमालय पहाड़ चल के तुम्हारे पास आवे। यहां पहाड़ का मतलब पीर का मुसीबत थी कि पहाड़ जैसी मुसीबत भी होगी तो वह मिट जाएगी। सताड़ा बहुत बड़ी चीज है और हमने सताड़े को मामूली कर दिया। वैंकूवर के दरखाने में मैं अपनी गाड़ी से उतरा, चल रहा था, एक लिमोजिन आई, अंदर वो मालिक बैठा है, इशारा किया, वॉलंटियर आया, सवा पांच डॉलर दिए, मुखी साहब को देना, मेरा सताड़ा बख्शाया जाए, और खुर करके खुद चला गया। मैं खड़े का खड़ा रहा। कुछ दिनों के बाद उसको मुलाकात का टाइम मेरा मिल गया, तो मैं बोला भाई क्या करते हो, मैं तो छोड़ता नहीं हूं किसी को, हक बात कहता, गालियां भी खाता हूं, लोग मुझे बुरा भी कहते हैं, आई डोंट केयर, लेकिन मैं अपने मजहब की हक बात कहता हूं। मैंने कहा क्या करते हो? हजर इमाम को तेरे सताड़े की जरूरत है। पता है सताड़ा क्या है? सारी जमात खड़े होके एक सिंगल व्यक्ति के लिए दुआ मांगती है। अगर जमात में 500 आदमी बैठे हैं तो उस आदमी के लिए 500 खड़े होके आजजी करें, और वो खुद हो ही नहीं, वो किसी क्लब में बैठा या घर पे बैठा है, ये सताड़े कबूल नहीं होते। आज मैं आपको एक और हिस्टोरिकल चीज बताऊं, ये सारी चीजें कहीं लिखी हुई नहीं है, ये ओरल हिस्ट्री है। पीर शम्मस माँ बाप पंजाब में बहुत रहे। मैं खुद पंजाबी हूं, मेरे बाप दादा पीर शम्मस के जमाने से इस्माइली रहे, लेकिन हम लोग गुप्ती थे। 1914 में हजर इमाम ने पंजाब के लीडरों को बुला के कहा कि अभी तुम ओपन हो जाओ, गुप्तीपना छोड़ दो, तो फिर हम लोग जहर मुसलमान हो गए। पंजाब में 60,000 गुप्ती इस्माइली थे। जब इमाम ने हुक्म किया जाहिर होने का तो 40,000 जाहिर हुए, 20,000 डर के अपनी सोसाइटी के, अपने कम्युनिटी के हिसाब से हिंदू थे ना हम लोग सब, वो नहीं हुए, 20,000 अलग रह गए। तो पीर शम्मस माँ बाप ने पंजाब की जमात के लिए जो रीत रस्म बनाई वो यही रीत रस्म थी कि जो हम चलते हैं। और पीर सदरुद्दीन पीर शम्मस माँ बाप के ग्रेट ग्रांड सन थे। पीर शम्मस के बेटे थे पीर नसीरुद्दीन, पीर नसीरुद्दीन के बेटे पीर साहिबुद्दीन, पीर साहिबुद्दीन के बेटे पीर सदरुद्दीन। और पीर सदरुद्दीन ने बहुत कम किया, लेकिन पीर शम्मस माँ बाप ने, उन्होंने इस इलाके के अंदर अफगानिस्तान में, बलूचिस्तान में, पंजाब में, कश्मीर में, तिब्बत में, नेपाल में, भूटान में, चाइना में, पीर शम्मस ने उधर गए। चाइना में पीर शम्मस खुद लिखते हैं कि मैंने 84 जमात खाने एस्टेब्लिश किए, 850 वर्ष की बात है ये। तो पीर शम्मस माँ बाप के जमाने से कभी बरस, दो बरस, चार बरस में एक सताड़ा पड़ता था, वो भी कोई बहुत बड़ी मुसीबत आवे तब। लेकिन जब पंजाब जमात में सताड़ा आवे ना मुखी साहब के पास डालने के लिए, तो वो कपड़ा लेके अपने गले में ऐसा डाले, ये ह्यूमिलिटी की निशानी है, ऐसा हाथ जोड़ के मुखी के सामने खड़ा रहे, मुखी साहब मुझे सताड़ा डालना है, आप मेहरबानी करके कबूल करो। और ये बात है तो मुखी साहब किया, मुखी का हक है ना कर दे रहे, लेकिन मुखी साहब जब कबूल करते हैं तो जमात में एक दिन पहले ऐलान होता है, मेरा कल से फलाने आदमी का मुश्किल असाद का सताड़ा शुरू किया जाएगा। तो वो 7 दिन अपने घर से सुफरा पका के लावे। तो जो हेड ऑफ द फैमिली है वो अपने गले के अंदर कपड़ा डाल के ऐसा हाथ रख के दरवाजे पे खड़ा हो गए, दरवाजे पे। और वो जमाने के अंदर दरवाजे के बाहर जूतियां उतारते थे जमात वाले, स्ट्रक्चर ऐसा था, दरवाजे के बाहर जूती उतार के अंदर आते थे। तो ये आदमी जो हेड ऑफ फैमिली है, जिस फैमिली का सतारा है, वो दरवाजे पे खड़ा रहता था इसलिए कि जमात की जूतियों में खड़ा हूं। जरा इस सेंस को आप समझो, जमात की जूतियों में खड़ा हूं, या मौला इस जमात की खातिर मेरी मुश्किल दूर कर। 7 दिन तक वो जमात की जूतियों में खड़ा होवे तस्बीह के वक्त, फिर अंदर आ जावे, लेकिन जब ये तस्बीह निकले तो जमात की जूतियों में खड़ा होवे, अपने आप को इतना हम्बल कर डाले। आजिजी है ये, मजहब में सबसे बड़ी चीज आजिजी है, विनती है। और आज तो हमने सतारे की कोई कदर समझी ही नहीं, और उनकी मुश्किलें हल होती थी। सतारा बहुत बड़ी ताकत की चीज है, लेकिन हमने उसकी सिग्निफिकेंस नहीं समझी। मामूली सी बात में सतारा मत डालो। 25 बरस का जवान है, सतारा बहुत बड़ी ताकत की चीज है, लेकिन हमने उसकी सिग्निफिकेंस नहीं समझी। मामूली सी बात में सतारा मत डालो। 25 बरस का जवान है, बीवी है, छोटे बच्चे हैं, बीमार हो गया, डॉक्टर कहता है इसके बचने की उम्मीद नहीं, जरूर सतारा डालो। 85 बरस का बूढ़ा है, बीमार हो गया, छोकर आता है मुखिस्ता मेरा बाप बीमार है, सतारा डालो। अरे 85 बरस का हुआ, अब इसको बचा के क्या करोगे, जाने दो, ये दुआ मांगो कि मौला उसके रूह पे रहम करे, उसके लिए सतारा। मैं अगर मुखी हूं तो कहूं दुआ है, मौला उसके ऊपर रहम करे, ऐसे सतारे कबूल भी होते। उसकी सिग्निफिकेंस और इंपॉर्टेंस जाननी चाहिए। ये जो जमात के सतारे हैं, जो इमाम सुल्तान मोहम्मद शाह ने फरमाए, वो इसलिए हैं कि कोई व्यक्ति, कोई इंडिविजुअल अगर दुख तकलीफ में आता है तो वो सतारा डालता है। उसकी जगह मौला ने क्या किया, सारी जमात का सतारा डालो 6 महीने में एक दफा, सारी जमात आ गई उसमें। अब मुझे हंसी भी आती है, और ऐसे लोगों के ऊपर कहता हूं या मौला इनको सबुद्धि दे, जमात का सतारा है, फिर भी मुखी को आके कहते हैं हमारा सतारा बख्शवा दो। यानी उसको ये यकीन नहीं कि ये जमात के सतारे में मैं भी शामिल हूं, वो भी तो एक आदमी है ना जमात का। लेकिन हमारी समझ की दाद देता हूं, शाबाश अशद दिमाग के ऊपर, जमात का सतारा है उसमें तू भी है, फिर भी तू मुश्किल आसान का सतारा डालो, इसलिए कि इमाम के फरमान के ऊपर उसको यकीन और ईमान नहीं है। हम लोग कभी कभी ऐसी भूलें करते हैं कि जो बुद्धू से बुद्धू बेवकूफ भी ना करे। उसमें एक ये भूल है कि हमने सतारे बख्शवाने शुरू कर दिए। इस आपके इस गांव में, दरखाना जब गांव में था, मैं उस मुखी साहब का नाम नहीं लेता, मैं यहां था उस जमाने में, जमात में सतारा जारी था। कोई एक आदमी ने आके कहा, अभी मेरी सीट अमूमन कमरिया साहब के बाजू में होती है, तो कभी कभी पता लग जाता है मुखी साहब मुझे सतारा डालना है। मुखी साहब ने कहा भी सतारा तो है, क्योंकि एक अगर सतारा जारी है तो दूसरा सतारा नहीं हो सकता, किसी भी हालत में नहीं होता। तो मुखी साहब ने कह दिया कि भाई सतारा जारी है, तो कहने लगा आप तो मुखी है ना, आप मेरा सतारा कबूल कर लो, बख्श दो। मुखी ने सोचा शायद ठीक बात है, अच्छा $5.5 लाओ। उन्होंने सतारा बख्श दिया, बस लाइन चालू हो गई। आज लगभग सारी दुनिया के अंदर थोड़े से पैसे दो सतारा बख्शवा लो। ये हमारे मजहब की रीत नहीं है, ये गलत होता है। अब बैतुल ख्याल का सतारा, ऐ अल्लाह मेरे, जब जमात का सतारा हो गए, हर इस्माइली फैमिली में से एक बाना एक प्लेट इमाम की मेहमानी जरूर लाओ, 7 दिन तक लाओ, क्योंकि ये आपका सतारा है, जमात का सतारा है, और हर फैमिली में से कुछ ना कुछ जरूर आना चाहिए। ओके, अभी बैतुल ख्याल के सतारे की बात करूं, कि जो मौला ने 5 सतारे बनाए, अभी 4 सतारे हो गए। बैतुल ख्याल का जो सतारा है वो हमारी रूह को पुश करता है, हमारी रूह को ताकत देता है ताकि हम इबादत के अंदर आगे बढ़े। बैतुल ख्याल के सतारे में तस्बीह में जरूर शामिल हो। अगर आप जिस दिन तस्बीह में नहीं आए तो आपने सतारे में शमूलत नहीं की। बैतुल ख्याल के सतारे की या शमीसाज के सतारे की भी, जो सतारे की जो तस्बीह है ना, उसमें हमें जरूर शामिल होना चाहिए। बैतुल ख्याल के सतारे में कलयुग आ गया। आपको मैं वो बातें सुना रहा हूं कि जो आपने या ना तो सुनी है या ना करते हैं। मौलाना इमाम सुल्तान मोहम्मद शाह का यह रिटन फरमान है कि बैतुल ख्याल का सतारा जब होवे तो 7 दिन तक तुम गोश्त मच्छी अंडे ना खाओ, खोजा रहे गोश्त बगैर। हजर इमाम के पास गए ये फरमान लेके। हालांकि इस फरमान को हुए है लगभग 75 ईयर्स हो गए। हजर इमाम को रज की गई, खुदावंद लोग इस चीज को मानते भी नहीं और बोलते हैं कि ये अच्छा ऐसा करो, निकाल डालो इस चीज को, निकाल दिया। लेकिन इमाम ने एक हुक्म किया और फिर वापस जाके उसको कहे कि तू ये हुक्म वापस ले ले, कभी वो ले लेवे तो उसमें हमारी खराबी है। हमने इमाम के हुक्म को रद्द कराने के लिए कोशिश की है। हुक्म ये है कि इमाम अपनी मर्जी से किसी के कहे बगैर, अर्ज के बगैर जो हुक्म करता है दीनदारों, वो हमारे मजहब की फाउंडेशन की तरह है, वो इलाही हुक्म है। कभी भी माँ बाप के पास जाके ये अर्ज नहीं करना कि या मौला ये तेरा फरमान बहुत कड़क है, हमसे नहीं माना जाता, ऐसा कभी नहीं कहना। उसको सब पता है, वो जो कहता है वो करना चाहिए। बैतुल ख्याल का सतारा है। मैं हजर इमाम के घर में खड़ा हूं। जब से मैंने ये फरमान सुना बैतुल ख्याल का, मैंने आज तक सतारे के अंदर गोश्त मच्छी नहीं खाई और इंशाल्लाह जिंदगी भर करूंगा ऐसा। हमको इसमें क्या दुख आता है? इमाम कहते हैं कि तुम 7 दिन तक गोश्त मच्छी से परहेज करो, कोई कारण होगा, कोई रीजन होगा। लेकिन नहीं, जीव के स्वाद की खातिर हम इस बात को छोड़ देते हैं। अभी सतारे के अंदर ये फरमान है, लेकिन सतारे के अंदर जो नांदी आती है वो 90% गोश्त मच्छी ही होती है। हम इस्माइली वीक हो गए हैं, हम अपने मजहब में वीक हो गए, हमारे से मजहब नहीं पाला जाता। हम रस्ते ढूंढते हैं कि क्या आसानी हो सके तो क्या है, ये नहीं होना चाहिए। सुबह का सतारा आता है, अल्लाह मरिया 7 दिन हिम्मत करो, रात को जल्दी सो जाओ, रात को थोड़ा खाओ ताकि सुबह इबादत में तकलीफ ना होवे। 7 दिन आओ जमात खाने में, तस्बीह में शामिल होके इबादत में बैठो और इबादत का मजा उठाओ। एक और चीज इमाम ने फरमाई थी और वो जारी है, उसमें सतारे की कोई शर्त नहीं है, और वो ये है, मौलाना सुल्तान मुशा कहते हैं कि तुम सुबह जो चाय पीते हो इबादत से पहले, वो बराबर नहीं है। तो उस वक्त भगत जुमा भगत बैठा था तो मौला को कहते खुदावंद हम चाय पीते हैं कि हमारी सुस्ती दूर हो जावे, नींद दूर हो जावे। ऐसा अगर सुस्ती की वजह से, नींद की वजह से चाय पीते हो तो चाय मत पियो, निंडी कावे जी पियाली, ये लफ्ज लिखे हुए हैं, कावे जी निंडी पियाली, वो न्याज की पियाली की साइज की, इतना तुम कावा पियो, कावा यानी ब्लैक कॉफी, उससे तुम्हारी नींद चली जाएगी, एक्टिव हो जाओगे। हमने इमामों के सामने हमेशा कुछ ना कुछ आर्गुमेंट किए हैं, इमाम के सामने आर्गुमेंट्स नहीं होता। मैं आज भी आपको यही बात कहता हूं, ये मेरे मौला का रहम व करम है, मैंने जिंदगी भर 4 बजे से पहले कभी चाय नहीं पी, इसलिए मैं आपको कह सकता हूं। हम इतना नहीं कर सकते कि हम चाय ना पिए 4 बजे। और हमने कभी यह ख्याल किया है कि बरसों से चाय पीते हैं, चाय को झुरा नहीं है। उम्मीदवार पैसे देता है, चाय होती है, मुखी कमरिया देती है, चाय होती है। अच्छा, आपने सारा बरस चाय पी, कभी आपको यह ख्याल आया कि ये मैं मुफ्त की चाय रोज पीता हूं तो इसकी 10 लोग निकालने चाहिए? पीते रहे, दीनदारो हमेशा हर काम सोच के करो। मैं बहुत दफा मुखी कांवड़ियों को अर्ज करता हूं जुदी जुदी जगह के ऊपर, मुखी साहब बंद करो ये चाय। मिशनरी साहब एक आदमी नहीं आएगा। मैं बोला वो बहुत अच्छा, चाय की खातिर अगर आते हैं तो बेहतर है ना आवे। बोला उसको सबूती दे रहे। ए मोमिनो, अपने मजहब के अंदर जो फरामीन है, मजहब के अंदर जो रीत रस्में हैं, उसके अंदर बहुत हिकमतें हैं। मैं एक और आपको मिसाल दूं, दुआ जब खत्म हो जाती है तो हम तीन दफा ऐसा हाथ रख के जमीन पे अपने मुंह पे फिराते हैं और तीन वक्त कलमा पढ़ते हैं, अशहदु अन ला इलाहा इल्लल्लाह व अशहदु अन्न मुहम्मदन रसूलुल्लाह व अशहदु अन्न अलीयुन अमीरुल मोमिनीन अलीउल्लाह। आपको मालूम है ये आदत रसूलुल्लाह की थी। मुसलमान भूल गए इन बातों को, लेकिन हमारे पीरों ने हमको कहा कि जिस जगह तुमने सजदा किया है वहां खुदा के पांव समझ के उसके पांव की रज यानी मिट्टी अपने मुंह पे मलो। ह्यूमिलिएशन के अंदर, ह्यूमिलिटी के अंदर, हम्बलनेस के अंदर, आजजी के अंदर कि ये या मौला तेरे पांव की खाक अपने चेहरे पे मल के मैं तेरे सामने अपने आप को हम्बल बनाता हूं। कितनी अच्छी इसके अंदर सिग्निफिकेंस है। हम जब भी दुआ पूरी कर लेते हैं तो कंधे पे राइट और लेफ्ट पे हाथ लगा के इस तरह से हम फिर शाजो दीदार देते हैं। ये कंधे पे हाथ लगाने की बात क्या है? एक लड़का मेरे पास आया, मुझे कहते हैं मिशनरी पापा वी हैव सम क्रिश्चियन सेरेमनी। अच्छा व्हाट इज दैट? कहते ये हियर हियर क्रॉस बन गई ना। मैं बता नो, हम ऐसा करते हैं लेकिन ऐसा नहीं करते, क्रॉस नहीं बनाते। हमको रसूल अल्लाह और कुरान शरीफ में फरमाया है कि हमारी दो साइड में दो फरिश्ते हैं। ये जो करामन कातिबीन नाम के फरिश्ते हैं, हमने दुआ पूरी करके पहले हम इसको और फिर इसको हम विटनेस के तौर पे कहते हैं, याद रखो मैंने दुआ पढ़ी है, याद रखो मैंने दुआ पढ़ी है। हम इन दो फरिश्तों को विटनेस बनाते हैं, शाजो दीदार शाजो दीदार, और फिर हम पंजा देते हैं। मैंने अभी थोड़े टाइम पहले कहीं ये जिक्र किया है कि हमारी जमात के अंदर चारों तरफ लोग बैठ जाते हैं, शाजो दीदार ऐसा भी होता है अकेला बैठा है, उसको तो शाजो दीदार का फायदा ना मिला। आप जमात में आओ, मुखी कांवड़िया के नजदीक जितना बन सके इतना नजदीक बैठो। रसूल अकरम फरमाया जो आगे बैठे हैं उनको पीछे वालों से ज्यादा फायदा है। आगे बैठो, पंजा लो, और इबादत का वक्त आए फिर सेपरेट हो सके, अलग अलग जाके बैठ सको, लेकिन दुआ के अंदर एक दूसरे के नजदीक बैठो। हमारे जमात खाने के अंदर ऐसी कितनी ही चीजें हैं। हमारी रस्म के अंदर नांदी, नांदी शाहपीर की मेहमानी है। हम जो खाते हैं पहले मौला को खिलाते हैं फिर हम खाते हैं, और हमेशा नांदी अपने फैमिली को देने से पहले निकालनी चाहिए। अल्लाह मेरे नांदी की बात निकली है, क्या करूं, दुख देता हूं आपको, आपको दुख देता हूं, क्या का दुख देता हूं, कटाक्ष की बातें कहता हूं, इसलिए शायद आपको अच्छी ना भी लगे लेकिन मैं कहता हूं। कई लोग जमात खाने की नांदी खरीदते हैं अपने घर के नौकरों के लिए, बहुत बड़ा जुल्म है, बहुत बड़ा गुनाह है। इमाम की खाई हुई चीज, इमाम की मेहमानी की चीज हम अपने घर के नौकरों को देते हैं। आपको बोलूं, एक ऐसा भी आदमी मिला जो बाद में तौबा की उसने कि वो अपने कुत्ते के लिए जमात की नांदी लिया करता था। बोलो ऐसे लोग हमारी जमात में? ये अनसमझी है, बेइल्मी है। नांदी हजर इमाम की मेहमानी है। आप अपने घर से जब नांदी लाते हैं ये नई चीज नहीं। जब रसूल अकरम मक्का छोड़ के मदीना आए तो मदीना की औरतें, मुसलमान औरतें, जब घर में खाना बनाती थी तो एक छोटा सा टू पोर्शन निकाल के अपने हस्बैंड या बेटे के हाथ से रसूलुल्लाह के पास भेजा करती थी। फिर ये इतनी हो गई कि कभी कभी कोई आदमी आ जाता था नबी करीम उसको दे देते थे। फिर आहिस्ता आहिस्ता बाजू में मस्जिद के नजदीक ही असहाबे सुफा थे, اصحاب صفہ وہ لوگ تھے کہ جو وائزین کی طرح مشنریوں کی طرح اپنا گھر بار چھوڑ کے ادھر دین کی سیوا کے لیے آئے تھے. تو نبی کریم ان کو بولتا تم فلانے گاؤں میں جاؤ, تم فلانے گاؤں میں جاؤ, وہ جا کے واضح کرتے تھے. تو جب ادھر آتے تھے تو ایک ایسا بانڈا جیسا بنا ہوا تھا, ادھر یہ سویا کرتے تھے. یہ اصحاب صفہ تھے, لگ بھگ 350 آدمی تھے. تو جو ناندی آتی تھی یعنی مہمانیاں عورتیں بھیجتی تھیں تو نبی کریم ان کے ساتھ مل کے کھاتے تھے. یہ جو سلسلہ ہمارا ہے کہ ہم ناندی حضر امام کے نام کی مہمانی لاتے ہیں, تو اب ہم کیا کریں؟ کیا پارسل کریں حضر امام کو؟ تو ہمارے پیروں نے کہا نہیں, تم اس کی آکشن کرو اور پیسے اکٹھے کر سے کارسازی کے مولا کو بھیجو. یہ بات کہ ناندی کر کے پیسے اکٹھے کرو آپ کو بائبل میں ملے گی. موسیٰ علیہ السلام کو اللہ نے حکم کیا کہ ہارون کو کہو کھانے پینے کی چیزیں پکی ہوئی یا کچی ان کو آکشن کرے, اور آکشن کر کے اس کی تھیلی بنائے اور پھر اللہ کے حکم سے اس کو خرچ کیا جائے. 4000 برس پہلے یہ سلسلہ چلا آتا ہے اور یہ ہمارے طریقے کے اندر ہے. ہم امام کو ناندی, مشکلیں دور ہوتی ہیں. اور اس طرح ہم اپنے مذہب کو سمجھ کے اگر ہم عمل کرتے ہیں مومنوں تو ہمیں اس کا بہت فائدہ ملتا ہے. ناندی اگر آپ نے لے لی ہے, مانو کہ بڑی پلیٹ ہے, آپ اس کو ختم نہیں کر سکتے. آپ ایک دفعہ کھا لو, باقی اگر پورشن بچ گیا ہے تو کسی بھی نان اسماعیلی کو دے سکتے ہو, کیونکہ آپ نے کھا لیا اب یہ جھوٹا ہو گیا. لیکن آپ کھائے بغیر کسی کو امام کی ناندی کی جو کچھ بھی آپ نے لیا ہے وہ مہمانی خرید کے نان اسماعیلیز کو مت دو, ان کا حق نہیں ہے. ناندی کے اندر ایسی بھی بہت سی جماعتوں میں شکایتیں آئیں کہ کئی لوگ ناندی کے جو پلیٹس وغیرہ ہیں, برتن ہیں, وہ گھر میں رکھ چھوڑتے ہیں, جمع رہتے ہیں. ناندی کا برتن فوراً واپس کرو. آپ اپنے گھر میں اس کو یوز کرتے ہو تو اس کا کرایہ دو. یہاں کرایہ سے میرا مطلب ایسا نہیں کہ کرایہ دو, میرا یہ کہنا چاہتا ہوں کہ امام کا مال اپنے گھر میں یوز مت کرو. گھر میں جماعت خانے کی پلیٹیں اپنے گھر میں اپنے مقصد کے لیے یوز مت کرو. ناندی حضر امام کا مال ہے. بہت دفعہ گئے 100 برس کے اندر یہ کوشش کی گئی امام کے پاس کہ ناندی بند کی جائے. کئی کئی طریقے آئے کہ ناندی جو ہے اس کی جگہ پیسے ڈال دو, یہ کر دو, وہ کر دو. امام نے کبھی منظور نہیں کیا. یہاں تک کہ بھی سلطان محمد شاہ کے فرمانوں میں ہے, یعنی یہ کانفرنس کی بات ہے, سفر ہریش چندر کے زمانے سے ہم ناندی کھاتے ہیں. ابھی ہریش چندر کے زمانے کو ہزاروں سال ہو چکے ہیں, لیکن 4000 سال کی بات میں نے آپ کو کی ہے موسیٰ علیہ السلام کی. ناندی جھرا. جھرا کیا ہے؟ حضر امام کھانا کھا رہے ہیں اور تم کو دیکھ کے اس میں سے کوئی چیز پیس اٹھا کے مولا کہتے ہیں تم کھاؤ. حضر امام کھانا کھا رہے ہیں اس میں سے کچھ اٹھا کے تمہیں دیتا ہے, یہ جھرا ہے. بھلے کوئی بھی امیدوار مکھی صاحب کو آ کے کہے جھرا میری طرف سے, اس کی طرف سے جھرا نہیں ہوتا. اس نے حضر امام کی مہمانی کی ہے, لیکن جھرا ہمیشہ امام کی طرف سے ہے, نہ تو مکھی کمڑیا کی طرف سے نہ کسی امیدوار کی طرف سے, جھرا امام کی طرف سے. اور جھرے ہمیشہ, میں آج 50 برس ہوئے ہیں جماعتوں میں کہتا آیا ہوں کہ جھرے چھوٹے بناؤ. اتنے چھوٹے کر دیے کہ ایک بادام دیتے ہیں, چلو کوئی بات نہیں, لیکن بادام سے تو بڑا ہونا چاہیے تھوڑا. چھوٹا میرا مطلب یہ کہ کھایا جائے. بڑے بڑے جھرے, بڑے بڑے فروٹ کئی لوگ کھا جاتے ہیں الحمدللہ, لیکن ایسے بھی اور ہمارے گھر میں ہماری جماعت میں لوگ ہیں کہ جو بیچارے اس کو پورا نہیں کر سکتے. تو جھرا کبھی بھی پھینکنا نہیں چاہیے, تھوڑا تھوڑا کر کے بھی کھا جاؤ, کیونکہ امام کی طرف سے ملی ہوئی بخشش ہے اور اس بخشش کے اندر روحانی فائدے ہوتے ہیں. روحانی فائدے ہوتے ہیں. اور جھرے کی بہت قدر کرو. جھرا ملا, گئے مکھی صاحب یا کامڑیا صاحب کے پاس دعا کرانے, تو جھرا رکھا نیچے پاؤں کے پاس اور ہم نے دعا کری, امام نے تمہیں جو چیز بخشش دی وہ تمہارے پاؤں کے پاس حائف ہے, تمہیں اتنی بھی سمجھ نہیں؟ اپنے پاؤں کے پاس امام کا دیا ہوا جھرا رکھتے ہو, کھیسے میں ڈالو یا کسی کو دے دو پکڑنے کے لیے, کسی جگہ رکھ دو, لیکن اللہ میرے اپنے پاؤں کے پاس امام کا جھرا پڑا ہوئے और हम ऐसा करें उसको क्या फायदा मिले। ऐसी तो कितनी ही बातें हैं, आज मैंने आपके सामने दिल खोल के बातें की हैं। आपको बुरा लगे भले लगे, लेकिन फिर भी मुझे माफ कर दो। बोला ये रहमत हो आपके ऊपर, आपकी आला औलाद के ऊपर, आपकी नेकुमेदें पूरी करें, गुना मुआफ करें, गुना से बचाए, हकीकती समझ देवे, अपनी मारिफत देवे, दीन को समझने की तौफीक देवे, दसवन सुकृत में पूरा रखे। मौला आपकी हर नेक उम्मीद पूरी करे, बलाए आफत दूर करे, कुटुम कबीले में सला सब मोहब्बत देवे, आपके ऊपर हमेशा राजी रहे, सुखी और आबाद रहो। मैं यहाँ से एयरपोर्ट पर जाता हूँ, आप सबको मेरा सलाम, खुदा हाफिज। मेरी भूल चुक माफ करना, इंशाल्लाह मैं दूसरी दफा आऊंगा, थोड़े दिन ज्यादा रहूंगा। याली मदद, ऐसी मदद।